नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं साहित्यकार गीता केसरी। विक्रम सम्बत 1997 असार 1 गतेका दिन पकनाझोल काठमाडौँमा जन्मनु भएकी गीता केसरीले 2021 सालतिर रेडियो नेपालमा पर्दा पछाडि शीर्षकको लघु कथा प्रकाशित भएपछि साहित्यिक यात्रा शुरू गर्नुभएको हो। उहाँले कसिङ्गर उपन्यास 2034, सौगात उपन्यास 2046, आवाज उपन्यास 2047, मुक्ति उपन्यास 2048, आमा 2070 लगायत 13 उपन्यास तथा तरंग 2056, भूमरी 2059 र लहर 2066 शीर्षकका 3 कथा संग्रह प्रकाशित गरिसक्नु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जस्तो गरिमामय पद सम्हालिसक्नु भएकी केसरी गुञ्जनदेखि नेपाल फाउन्डेशन अफ सार्क राइटर एण्ड लिटरेचर गरी हालसम्म 13 संस्थाहरूसँग आबद्ध हुनुहुन्छ। उहाँले विभिन्न मान सम्मान र पुरस्कार पनि प्राप्त गर्नुभएको छ। नारी स्वतन्त्रता र नारी प्रतिष्ठाका लागि नै आफ्नो सिर्जनालाई मुख्य ध्येय बनाउने गीता केसरीसँग खसखस.कमका लागि पत्रकार साहित्यकार रमण घिमिरेले हालै गर्नुभएको अन्तरङ्ग कुराकानी प्रस्तुत छ। आउनुहोस्, उहाँलाई स्वागत गरौं।
तपाईँलाई खसखस.कममा स्वागत छ।
धन्यवाद।
त्यो बेलाको समयमा जति बेला महिलाहरूलाई चाहिँ घरबाट बाहिर निस्किन पनि दिँदैनथे, तपाईँले आफ्नो ठाउँमा शिक्षा आर्जन गर्नुभयो, त्यसपछि तपाईँ लेखनमा लाग्नुभयो, साहित्यमा लाग्नुभयो, कतिको कठिन थियो यात्रा? त्यो
कठिन त कठिनै थियो, किनभने अब जुन एउटा सोसाइटी समाजले एउटा नारीप्रति राखेको धारणालाई ब्रेक गर्नु भनेको चाहिँ नि सजिलो चाहिँ नि थिएन, र त्यसको लागि जुनसुकै तरिकाले गए तापनि विरोध चाहिँ नि गर्नु पर्थ्यो, होइन? र हामी त्यो बेलामा पर्यौं जुन बेला अँध्यारो र उज्यालोको मिश्रण थियो,
संक्रमणकाल।
त्यसले गर्दाखेरि अलिकति हामीलाई स्ट्रगल गर्नु पनि सजिलो भयो, र अलिकति हाम्रा संरक्षकहरू भनौँ न, उनीहरूलाई पनि सोध्ने एउटा मौकाको चान्स पायो। र अब म त नि 97 सालमा जन्मेको, 1997 अब 4-5 त यसै बितिहाले, होइन? अब त्यसपछि पढ्ने लेख्ने भन्ने कुरामा अब त्यो नेपाली पढ्ने ओर्ने चाहिँ सुरु गरे तापनि स्कुलिङ गर्ने चाहिँ नि त्यतिको थिएन। अब चाहिँ घरमा नै अब सिकाउने गर्ने, धार्मिक किताब हेर्ने, गीता पाठ गर्ने, यिनीहरू चाहिँ सिकाइन्थ्यो।
तर स्कुल चाहिँ तपाईँ जानु भएन त्यो बेला?
त्यो गएन, त्यही 7 पछि चाहिँ नि म गएँ। त्यसपछि चाहिँ 3 म चाहिँ नि भर्ना भएँ शान्ति विद्या गृहमा, होइन? तर 1 मात्रै मैले पढ्न पाएँ। अब सायद त्यसपछि म ठुली भएँ होला, होइन? ठुली भएपछि अनि त्यो बेलाको समाजमा यो यङ हुँदै गइराख्या केटीहरूमाथिको चाहिँ नि एउटै उनीहरूलाई चिन्ता हुन्थ्यो कि यसले अरू कसैसँग गयो भनेदेखि बेइज्जत हुन्छ,
भागी भने
हुन्छ भन्ने नै उनीहरूको चाहिँ नि कन्सेप्ट बसिराख्थ्यो सधैँ, डरको एउटा बिन्दु। र त्यसमा चाहिँ नि झन् पढा लेखा हो भनेदेखि त झन् अलिकति चाहिँ नि जङ्गी पनि हुन्छे, होइन? झन् चाहिँ यसले चाहिँ बर्बाद गर्छ भनेर पढाउने गर्नेपट्टि त्यति छोरीलाई चाहिँ इन्ट्रेस्ट दिँदैनथे। तर बदलिँदो समय अगाडि आएको हुनाले अघि मैले भने नि अँध्यारो र उज्यालो भनेको, त्यो अँध्यारो उज्यालो दुइटैलाई थियो, होइन? संरक्षक तथा चाहिँ नि व्यक्तिलाई। र हामीहरूले पनि अब पढ्ने इच्छा देखाउँदै गयौं, उनीहरूले पनि चेन्ज सोसाइटी हुँदै गएकोले अनि फेरि अझ बढ्दा चाहिँ नि हामीहरूको इन्ट्रेस्ट पनि बढ्नु, अब बाउ आमालाई पनि बिस्तारै चाहिँ समाज समाजको इफेक्ट पर्दै गयो होइन कि छोरीलाई पनि पढाएन भने फेरि बिहा भएन भने त आपस सोध्नु थाल्ला कति पढेकी छ के भनेर भन्ने भएछ क्या अरे अनि तिन चार वर्ष पछि चार पाँच वर्ष पछि चाहिँ अलि घरैमा पढाएर चाहिँ पढाएर अनि दस कक्षामा फेरि म प्रवेश गरेँ जाँच दिएर फर्स्ट टर्म जाँच एसएससीको फर्स्ट टर्म जाँच दिएर प्रवेश गरेँ अनि त्यसपछि जाने मेरो पढाइमा कुनै पनि बाधा परेन र सोझै एमएसम्म पढ्न पाएँ।
त्यो बेला महिलालाई घरबाट बाहिर निस्किन त गाह्रो थियो भने सृजना बाहिर आउनु त कति गाह्रो थियो होला। त्यो बेला पनि एउटा सोचाइ तपाईँले एउटा साहित्यतिर लाग्ने सृजनातिर लाग्ने सोचाइ कसरी भन्नु?
यो चाहिँ तपाईँले ठिक कुरा भन्नुभएको हो। मैले चाहिँ के सोचिरहेको छु अहिले तिनीहरू त्यो बेलाको अवस्थालाई सम्झिएर विचार गर्दाखेरि जतिको नारीहरू बाहिर निस्किनु हो नि त्यतिकै नारीको सिर्जना बाहिर निस्किनुलाई मानिन्थ्यो कि दुईटा त्यति रिलेटेड थियो। गाह्रो हुन्थ्यो त्यो पब्लिक एउटा त पब्लिस गर्नेहरू पनि पाइन्नथ्यो धेरै होइन थिँदा पनि थिएन है धेरै र अर्को चाहिँ नि त्यो सिर्जना गरेर राख्दाखेरि त त्यसमा त सबै मनको भावनाहरू पोखिया हुन्थ्यो नि होइन कति ठाउँमा त विद्रोह पनि हुन्थ्यो होला होइन त्यो उनीहरूले घरको परिवारहरूले उनीहरूले त्यो थाहा पायो भने एक किसिमले चाहिँ नि उनीहरूले हामीलाई गाली पनि गर्थे कि
त्यो चाहिँ कथा लेखेको होइन त्यो महिलाले आफ्नो कुरा भनी भन्ने
होइन कथा भन्नेमा चाहिँ नि नभए पनि यस्तो भावना भन्नेबाट लिएर अब त्यो कथामा त पात्रहरूबाट त सबै कुरा बोलिरहेको हुन्छ नि त त्यो लेखकको भावनाहरू अनि त्यहाँबाट अब त्यो बेला चाहिँ आफूलाई पनि त्यो थाहा थिएन यस्तो भनेर होइन आफूलाई मनमा लाग्यो लेखिन्थ्यो अनि त्यसैले अझ भनौँ मैले स्वयं पनि मैले त्यो लेखेको छु अरू इन्टरभ्यूहरूमा पनि मैले दिइरहेको छु मैले एउटा कथा लेखेका थिएँ है त्यो कथामा चाहिँ नि त्यो आमा चाहिँ नि सौतिनी आमा अलिकति दुष्ट हुन्छ नि हामीले देखिरह त्यस्तै किसिमको राखेर लेखेका थिएँ मैले अनि पढ्नु नदिने ऊ गर्ने भनेर होइन राखेको थिएँ मेरो बुवाले पढिसकेछ कि त्यो अनि त्यहाँबाट त यस्तो गाली गरिस्यो मलाई त्यस्तो माया गर्ने तेरो मुवा हुँदा हुँदै पनि तैँले चाहिँ नि यस्तो लेख्ने ऊ गर्ने म त छक्क पनि होइन मैले मुवाको बारेमा लेखेको यो भनेर भन्दाखेरि पनि बुवाले चाहिँ नि पताइसेन कराइस्यो अनि मैले चाहिँ त्यहाँबाट त्यसपछि चाहिँ नि लेख्नु चाहिँ छोडिनँ लेख्ने पनि किनभने देखिन्छ नि मेरो आफ्नै मेरो घरकै मात्रै मेरो आफ्नै मात्रै होइन कि राइटर्सले त अरूबाट देखेको पनि समाज हेरेर लेख्छ नि अनि त्यसपछि चाहिँ हामीहरू के गर्थ्यौँ भने त्यही मेरो फुफू हामीहरू मिलेर हामीहरू साहित्य आफ्नो ग्रुपमा गर्थ्यौँ र एक अर्कालाई सुनाउँथ्यौँ भन्थ्यौँ नि सुनायो अनि च्यात्यो फ्याँक्यो गर्दाखेरि सिर्जनालाई चाहिँ नि जीवन्त राख्यौँ हामीले होइन तर रेकर्डिङ चाहिँ नि हामीले गरेनौँ त्यो चाहिँ नि अवस्थाले गर्दाखेरि त्यसरी हामीहरू अगाडि बढ्दै गयौँ साहित्य क्षेत्रमा।
जस्तो दिदीले भन्नु भने अब बुवा त शिक्षित हुनुहुन्थ्यो त्यो बेला होइन त्यही बेला पनि सरकारी सेवामा निकै माथिल्लो पोस्टमा पुगिसक्नु भएको त्यही पनि समाजमा शिक्षाले मात्रै होइन चेतनाले पनि काम गर्दो रहेछ त्यो परिवर्तन नभएको प्रसङ्गमा जस्तो दिदीलाई चाहिँ त्यो कथा लेख्दाखेरि उहाँले गाली गर्नु भन्नु भने कराउनु भन्नु भने त्यो के हुँदो रहेछ दिदी?
ए मलाई यसमा चाहिँ के लाग्छ भनेदेखि त्यो एउटा डरले यो अभिभावकहरूलाई चाहिँ नि गाइड गरिरहेको हुन्छ कि
सामाजिक डर
त्यो डरले गर्दाखेरि कहीँ यिनीहरू चाहिँ नि अफ द ट्र्याक जान्छन् कि भनेर त्यसबाट चाहिँ नि खिच्ने किसिमबाट चाहिँ नि त्यो गर्नु खोजिया हुन सक्छ। इन्टेन्सन चाहिँ नपढोस् भन्ने होइन यतातिर नढल्कियोस् यिनीहरूको विचार भन्नेबाट त्यो कन्ट्रोल गर्नु खोजिया हो कि भन्ने अहिले लाग्छ। त्यो बेला त रिस उठ्या थियो त्यसै पनि होइन रिस उठेको थियो भनेर कस्तो कुराहरू लाग्छ नि मैले मुवाको बारेमा लेखेकै होइन त्यो फेरि हाम्रो टोलमा पनि देखिन्थ्यो कि त्यस्तो देखेर मैले लेखेको कोही यसमा चाहिँ त्यहाँ जोडेर किन मलाई गाली गरे होला भने जस्तो लागेर त्यस्तो फिलिङ आएको थियो
सृजना गर्न धेरै कठिन थियो दिदी त्यो बेला
कठिन थियो
महिलालाई
अब हेर्नुहोस् है एउटा अर्को कुरा चाहिँ नि अब त्यो सबै सम्झेर ल्याएन त कहिले हामीहरूलाई चाहिँ नि जहिले पनि केटाहरूले गरेको कुरा हामीलाई किन गर्न नदिएको यो चाहिँ नि हामीलाई किन यसमा के छ भन्ने एउटा जिज्ञासाले हामीलाई ड्राइभ गरेर हुन्थ्यो
खुल्दुली हुन्थ्यो
अनि के भने हाम्रा भाइहरू हाम्रा काका भनौँ न अब हाम्रो जिजुबाको त्यस्तो भनेर भनेपछि काका नै अब हामी भन्दा पाँच छ वर्षले मात्रै जेठो हुन्थ्यो होला नब्बे सालको
ठुलो परिवार
अनि उहाँहरू चाहिँ नि चङ्गा उडाउने क्या मजाले खुसी भएर रम्मी रमिकन हामीहरूले चाहिँ नि उडाउन नपाउने यो के भयो भनेर अनि हामीहरूले पनि लुकेर चङ्गा उडाउन थाल्यौँ त्यो मजा के रहेछ त्यसमा भनेर है अनि कस्तो गर्ने भने त्यो चङ्गा सररमा जाँदाखेरि चाहिँ नि आफै त्यो चङ्गासँग तानिएर गए जस्तो फिल हुने के
उड्दैछु जस्तो हुने
अनि त्यसलाई माथि आकाशमा लगिसकेपछि अनि त्यहाँबाट त्यसलाई नचाउने के त्यो लचाइबाट नचाउन सकिन्छ नि त्यो नचाएर चाहिँ कहिले चाहिँ छोडिदियो धागो सर र तल गए पक 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 भन्ने तानिदियो फेरि गरेर है तर के भने त्यो इन्जोय हामीले गर्नु भने नपाउने किनभने केटाहरू नि अनि फेरि कस्तो भने लुकी लुकी त गर्नुपर्ने अब त्यो केटाहरूले देख्यो भने लडाउन ल्याउने भने त्यहाँ चङ्गा चङ्गा मरौला आकाशले पनि फुर्सद अनि त्यहाँबाट त हामीहरू के गर्थ्यौँ भने कौशी थियो हामीहरूको घरमा होइन कौशीमा भुइँमा सुत्यो पैचङ्गा उडाउँदाखेरि चाहिँ उठेरै उडायो अब त्यो आकाशमा गएर चाहिँ धागो तान्न थाल्छ नि चङ्गाले त्यसपछि चाहिँ नि चट्ट सुतेर आफूलाई नदेखाएर अनि चङ्गा उडाइदिने सुतेर फटक फटक गरेर के त्यसो गरेर पनि गऱ्यौँ हामीले
भनेपछि मान्छेको मनमा भएपछि चाहिँ त्यो कसै न कसै गरेर त्यो निकालिन्छ भनौँ न त्यो एउटा भित्रको
एउटा त्यो त्यो चाहिँ नि हुँदो रहेछ कि अनि एउटा चाहिँ त्यो इन्क्विजिसन पनि जस्तो लाग्छ मलाई अहिले सम्झाउँदाखेरि किन यिनीहरूले चाहिँ यसो गर्ने हामीलाई किन गर्न नदिने यसमा के छ र भन्ने के त्यो मैले भने नि त्यो अनि अर्को चाहिँ नि त्यो बेलामा साइकलको पाङ्रा चलाउने चलन थियो
त्यो
रिङ जस्तो एउटा चाहिँ राख्यो काठ अनि त्यसलाई खुर दौडायो अनि आफू पनि गर्ने त्यो पनि हामीलाई खेल्न नदिने केटा मान्छेको खेल भनेर हामीलाई नदिने त्यो भन्नु फेरि हामी चाहिँ के हो भने त्यसो भन्न साथै त्यसको उल्टोमा जाने
गर्नै पर्छ भन्ने
अनि हामीले पनि गर्न थाल्यौँ हामीले गर्दाखेरि गाली गर्ने छोराहरूले गर्दाखेरि चाहिँ केही पनि नभन्ने त्यस्तो किसिमको सिचुएसनमा त्यो के रहेछ भन्ने एउटा इन्क्विजिसनले हामीलाई ड्राइभ गरेर हामी चाहिँ जहिले पनि त्यसरी जान्थ्यौँ
कि यो विद्रोह थियो कि
विद्रोह नै हुनुपर्छ जस्तो लाग्छ मलाई त्यो साइकोलोजिकल हेर्ने हो भने त्यो र अनि
जिज्ञासा
र यिनीहरूलाई चाहिँ नि इन्करेज गर्ने र चाहिँ केले गर्दो रहेछ भने मैले भने नि एउटा साथले के जस्तो मेरा फुफूहरू मेरो साथमा नभए सायद म गर्न सक्दिनँ थिएँ होला होइन आफ्नै उमेरको आफ्नो साथीहरू भएपछि त्यसले एउटा बल हुँदो रहेछ के अनि त्यहाँबाट त्यो बललाई युज गरेर ल्याट तिमीहरूले गरेर के त भने जस्तो किसिमले आफ्नो इच्छा छ नि पुरा र आनन्द यही त हो नि भन्ने के तिमीहरूले खुब गर्यो भने ठाने के रहेछ त हामीले पनि थाहा पाइसक्यो नि यही त हो नि भनेर
दुई तिनजना मिल्ने गरिहाल्ने
गरिहाल्ने
अब अहिले त खुला भइसक्यो समाज अहिले त केही छैन
अहिले त धेरै खुलिसक्यो नि त्यो बेला त बाहिर निस्किन नहुने होइन पढ्न जानलाई अब पढ्न जाँदाखेरि पनि अप्ठ्यारो फेरि केटाहरू छाडा छोड्ने अब खेल्ने ओर्ने यस्तो गर्ने सबै तिनीहरूको जस्तो अधिकार हुने अब च्याम्पुटी खेल्न भने नदिने हामीलाई त त्यो बेला त च्याम्पुटी खेल्ने नि हामीहरू चाहिँ जे जे विरोध गरे त्यही त्यही गर्थ्यौँ
जे हुँदैन भने तपाईँ
के रहेछ भनेर हेर्थ्यौँ के जिज्ञासा चाहिँ पहिले त्यो किन हामीलाई यो चाहिँ गर्नु च्याम पनि मजाले हुन्छ तिनीहरूले भन्दा पर्छ तिखो पार्यो आफूले
गुमायो अनि तपाईँको पहिलो कृतिका रूपमा होइन कसिङ्गर आयो त्यो कसिङ्गर आएपछि त्यो कसिङ्गरमा तपाईँले त्यो बेलाको आफ्नो स्वभाव बुद्रो अथवा त्यो बेलाको बन्देज त्यो कुराहरू आए
आए हो कि त्यो पसिङहरूको कुरा मात्रै नै अलिकति म भनौँ. त्यो लेख्ने मलाई कसरी विचार आयो भने त्यसमा एउटा चाहिँ नि कस्तो छ भने सानो कथा अलिकति भनौँ कि त्यो एउटा स्विपर हो त्यो कसिङ्गर भनेर नि त्यो स्विपर माने च्यामिनी भन्थ्यो नि पहिले पहिले सडकहरू बढार्ने अनि फोहोर मैलाहरू घर घरको उठाएर लैजाने तिनीहरू हो त्यो. अनि तिनीहरू मध्ये एउटा स्विपर त्यही च्यामिनी भनौँ न त्यो चाहिँ नि बिहान त्यही अफिसमा म काम गरिराखेका थिएँ होइन अनि नयाँ सडकमा त्यसले बढारिराखेको थिएँ कि कुचोले त्यो सडक बढारिराखेको थिएँ र त्यसको पछाडिपट्टि एउटा सानो बच्चा थियो त्यो पटुकाले बाँधे त्यो सिन मैले देखेपछि त्यहाँबाट मलाई आयो त्यो कथा बनाउने प्लट है
त्यो
इन्सपायर गर्यो मलाई र मैले चाहिँ एउटा त्यसमा कस्तो गरिदिएको छ भने एउटा सस्पेन्स पनि हालेको छु एउटा चाहिँ नि एउटा अवैध गर्भधारण गर्छ एउटा केटीले र त्यो केटीलाई चाहिँ नि उसको बाउआमाले पढाउनलाई दार्जिलिङमा राखिकन पढाएको थिएँ पहिले होइन तर तिनै उनीहरूको चाहिँ नि प्रेम भएर त्यो एउटा ऊ गर्भधारण गर्छ होइन अनि घरमा आइसकेपछि बाउआमाले अब यस्तै इज्जत फ्याँकी ऊ गरी अब यसको बिहा त गर्नु पर्यो भन्ने भइहाल्छ है अनि त्यसपछि चाहिँ नि त्यो उसले गर्भधारण गर्नुमा मेजर रोल चाहिँ नि हस्बेन्डपट्टि त्यो केटोपट्टिबाटै थियो हुन्छ कि एग्रेसन चाहिँ होइन उसले जति सम्झाउँदाखेरि पनि जे गर्दाखेरि पनि एग्रेसन चाहिँ नि उतैबाट भएको थियो है अब त सफर समाजमा त ऊ भई देखिने त ऊ भई नि गर्भधारण गरेर एउटा जीवको रूपमा निकाल्ने त ऊ भई अनि बाउआमा कहाँ आई बस्न सकिनँ त्यहाँ पढ्दा पढ्दै पढाइ छोडेर आउनु पर्यो अनि बाउआमाले पनि अब के गर्ने अनि लिएर गएर लुकाएर राखे अरे अनि त्यो बच्चा जन्मिने बेलामा चाहिँ नि एउटा कपन भनेर लेखाएको छु त्यहाँ तर अहिले त कपन पनि बस्तीको ऊ भइसक्यो घरमा त्यहाँ चाहिँ नि लिएर गएर एउटा घर लिएर एउटा मान्छे राखेर रा, त्यहाँ डेलिभरी गराउँछ के त्यसलाई होइन डेलिभरी गराउँछ अनि त्यहाँ त्यो बच्चालाई चाहिँ नि अब केही गरिदिने होइन भन्ने हिसाबबाट अब त्यो पछि ठुलो भएपछि अर्कालाई स्याहार्न दिने या के गर्ने भन्ने सान हुँदा हुँदै त्यो चाहिँ नि जो मान्छे कुरुवा राखेको छ नि कुरुवाले चाहिँ त्यो बच्चालाई लिएर गएर फ्याँकिदिन्छ ऊ चाहिँ नि धाई थिए उसको मैयालाई माया गर्ने उसले चाहिँ के गर्छ भनेदेखि अब यसलाई चाहिँ नि तैँले राखेर तेरो जिन्दगी नै जान्छ होइन भनेर चाहिँ त्यो फ्याँक्नु भनेर लिएर जान्छ र फ्याँकेर आउँछ नदेख्ने ठाउँमा भनेर फ्याँकेर आउँछ अनि त्यसपछि एउटा अर्को त्यही स्विपर स्विपरमा त्यही स्विपर होइन एउटा अर्कै कुनै स्विपरले चाहिँ नि त्यहाँ बच्चा रोइराखेको जस्तो देख्छ सुन्छ र त्यसले गएर टिप्छ त्यसलाई टिप्छ टिपेर अनि त्यहाँबाट त्यसले लिएर जान्छ त्यसलाई बच्चालाई होइन जीवितै फ्याँकेको थिए अनि त्यो बच्चालाई लिएर गएकोमा पछाडि पछाडि लागेर त्यो फ्याँकिदिने छ नि थाहै गर्नु पर्यो उसको उसको बुबु अनि त्यसले चाहिँ नि हेर्छ यो के गर्छ कसो गर्छ भनेर कस्तो रहेछ भनेर अनि त्यसको पछि लाग्दा लाग्दै उसले एउटा घरभित्र जान्छ र त्यो चाहिँ नि नयाँ बजारमै हो उनीहरूलाई त्यहाँ गणेश स्थान छ त्यहाँ बस्थे पहिले स्विपरहरू के कस्तो उसमा अहिले त अब सहर भएर बस्ती भइसक्यो पहिले त्यहाँ बस्थे अनि त्यहीँको छाप्रोमा उसले त्यो बच्चा लैजान्छ के बच्चा लगिसकेपछि अनि त्यो स्वास्नी मान्छे प्रकट भएर भन्छ यस्तो 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 परेर यस्तो यस्तो गरे हो तिमीले यसलाई चाहिँ नि राम्रोसँग ऊ गर म चाहिँ संरक्षणको पनि दिन्छु यस्तो यस्तो भनेर त्यसलाई भन्छ उसले त नि त मायाले टिपेकी थिए होइन
तपाईँले नयाँ सडकमा देख्नु भएको त्यो प्लट त्यसरी भयो
प्लट चाहिँ नि मैले त्यसरी बनाएँ तर एक्ज्याक्टली त्यही स्वास्नी मान्छे होइन
बुझेँ
त्यो बच्चा त्यो बोकिरहेकोलाई मैले चाहिँ नि एउटा अर्काको बच्चा त्यसले बोक्दाखेरि त्यति नै प्रेम हुन्छै हुन्न भन्ने किसिमले मैले त्यो गर्नु खोज्या हो।
त्यो रियालिटी कतिको त्यसमा रियालिटी छ कि त्यो कल्पना हो? त्यो
कुन
त्यो जुन घटना भयो
ए त्यो घटनाहरू त कल्पना हो,
कल्पना हो।
त्यो त्यो सिन चाहिँ नि रियल हो,
फर्स्ट
सिन, अनि त्यसपछिको चाहिँ त कथा नै हो, कथा नै बुनेको। अनि त्यसपछि चाहिँ कस्तो हुन्छ भने त्यहाँ ठ्याक्क छोएर म छोडिदिन्छु त्यो त्यहाँ बसे। अनि पछि चाहिँ नि त्यसलाई चाहिँ नि त्यसैको घरमा माइत माइतमा होइन कि त्यो केटीलाई चाहिँ अलिकति दिनपछि बिहा गरिदिन्छ होइन। अनि त्यसको घरमा चाहिँ नि त्यो बडार्नीमा चाहिँ ऊ आइराखेको देख्छ के, त्यो त्यो घरको चोक बडार्नी चाहिँ त्यो रहेछ। अनि पछि त्यसले देख्छ अनि एउटा सानो बच्चा पनि बोकेर आइराखेकी हुन्थे त्यो है। अनि त्यहाँबाट चाहिँ नि पछि त्यो उसले त्यो घरको मालिक नै बिहा गरेर गइसकेपछि त्यसले थाहा पाउँछ त्यो बच्चा चाहिँ उसैको रहेछ भनेर होइन। अनि उसले झन् व्रतमा आएको गर्छ क्या त्यसलाई, त्यसलाई दिने गर्ने गरेर त्यसरी त्यो हुर्किँदै गर्दै गइरहेको थियो। यतापट्टि यसको साइकोलोजी के थियो भनेदेखि यो त मेरो बच्चा त होइन होइन भनेपछिले यसले चाहिँ नि इक्वल स्ट्याटस समाजमा किन नपाउने त्यो विद्रोह आयो के त्यो आमा चाहिन्छ। मेरो मेरो बच्चा भए पो म च्यामिनीको बच्चा भनेर हेर हेप गर्ने, यो त बाहुनको छ छेत्रीको छ यसलाई किन नहुने भनेर उसले त्यसलाई चाहिँ अपग्रेड गरेर समाजमा मिलाउन खोज्छे आमा चाहिँले। तर त्यो बच्चा चाहिँ सफरहरू हुन्छ कि सफरहरू हुन्छ भने सोसाइटीले एक्सेप्ट गर्दैन अनि त्यहाँ द्वन्द छ। अनि त्यो स्कुलमा जान्छ, स्कुलमा पढ्दाखेरि पनि च्यामिनीको छोरो भनेर त्यो पानी खाँदाखेरि यसरी खाने गर्ने। अनि एक भाइ चाहिँ त्यो हेडमास्टरले पनि पिट्छ त्यसलाई छोइदियो भनेर, अनि त्यसले चाहिँ त्यो पिटाई खाएर घरमा आइसकेपछि त्यसले चाहिँ त्यो भित्तामा त्यो मास्टरको फोटो बनाउँछ क्या, अनि टुपी लामो निकालेर त्यस्तो समातेर उ गरेर भित्तै राख्दै हुन्छ होइन। त्यस्तो किसिमले आफ्नो त्यो वितृष्णा त्यसरी पोखिरहेको हुन्छ त्यो बच्चाले देखिने। अर्को खेल्न भनेर जान्छ, खेल्न भनेर जान्छ कि फुटबल खेल्छ नि त्यो भोगटेको उसको झिकेर उसलाई चाहिँ दिँदैन कि, उसलाई दिँदैन। सबै उनीहरू गएपछि खाली भएको त्यो चौरमा चाहिँ उसले एक्लै फुटला फुटबल खेल्छ त्यस्तो किसिमले त्यो हुर्कन्छ है। अनि पछि चाहिँ उसले अलिकति ठुलो भएपछि त्यो ठाउँमै छोड्छ, त्यसले भाग्छ, भागेर जान्छ र आर्मीमा भर्ना हुन्छ। आर्मीमा पछि आर्मीमा भर्ना हुन्छ, आर्मीबाट चाहिँ माथि उड्दै उड्दै जान्छ। अनि त्यसपछि चाहिँ नि अब यतापट्टि पनि त्यो उसले आमा चाहिँ अर्को बच्चा पाउँछ बिहा गरेर गइसक्यो घरमा होइन। त्यो बच्ची बच्ची हुन्छ, बच्ची पनि हुर्किँदै हुर्किँदै जान्छ, पढ्ने ओर्ने सबै गरेर जान्छ, त्यसको बिहा गर्ने भन्ने कुरा आउँछ। त्यहाँ अलिकति द्वन्द्व त्यस्तो किसिमको छ कि। अनि पछि चाहिँ नि बिहाको कुराहरू गर्दाखेरि उसले साँचो कुरा भन्छ, मेरो बाउ आमाको निश्चय छैन, मेरो घर सम्पत्ति छैन, मलाई बिहा गरेर तपाईँहरूलाई त सबै यो चाहिएला, यत्रो ठुलो खानदानको मान्छे छ भनेर भने हुन्छ होइन। अब उसलाई चाहिँ एउटा ठुलो भएर भन्छ नि यसै सानो यसो भन्छ अहिले कर्नेल सर्नेल भइसक्यो मान्छे भनेर दिन्छन् छोरी। बिहा हुन्छ, बिहा हुँदाखेरि चाहिँ नि यो त्यसको दाई भनेर थाहा हुँदैन कि, त्यहाँ लेखाएको छ कथामा घुमेको छ कि। अनि पछि उसको पनि एउटा बच्चा भइसकेपछि उसले भन्छ एकपल्ट चाहिँ तेरो आमालाई भेटाइदिएन, गरिब भएर के गर्छ, म तेरो आमासँग भेट्न चाहन्छु भनेर सानोले भनेपछि घरमा लिएर आउँछ नि। घरमा ल्याएर चाहिँ चिन्दै ऊ गर्दाखेरि त ऊ त छक्क पर्छ, फुलमाए तिमी भनेर भन्छ,
चिनिरहेको
चिनिरहेको आफ्नो सासू चाहिँ त उस्तो रहेछ। अनि उसले कथा त्यहाँ भनिदिन्छ त्यसलाई, त्यति भएपछि अनि त्यो उसले पनि बल्ल थाहा पाउँछ मेरो आमा त यो रहेछ भनेर, त्यो उसको दुलाले पनि उसले भनेपछि। अनि त्यो चाहिँ नि आमालाई मार्छु भनेर जान्छ त्यो घर, घरमा मार्नु भनेर जाँदाखेरि चाहिँ समात्छ, त्यसलाई समातेर त्यो कोर्टमा पनि जान्छ। कोर्टमा गएर चाहिँ नि त्यहाँ डिस्कसनहरू हुन्छ, अनि त्यो उसले भन्छ कि आखिर मैले तैँले थाहा पाइस् म तेरो आमा हुँ भनेर, मैले फ्याँके भनेर फ्याँकेको हुनाले दुःख भोगिस् भन्ने थाहा पाएर तैँले मलाई मार्न आइस्, तर तैँले एक पाजी पनि सोधिनस् कि तेरो बाउको हो भनेर, होइन? आज त्यसलाई हेर, ऊ चाहिँ नि एउटा न्यायको सिटमा बसेर उसले इन्साफ गर्न बसिराखेका छ, तर तैँले रु ऊ चाहिँ अपराधीको रूपमा मलाई मात्रै देखिरहेछस्। पछि चाहिँ नि त्यो के हुन्छ भने उसले त्यो केटाले केटा भनेर चाहिँ लोग्नेले भनौँ न बाउ चाहिनेले, अनि त्यहाँबाट त्यो फुलमालालाई नै सबै जिम्मा दिएर उसले छोडेर जान्छ।
दैवज्ञ उपानले तपाईँलाई इन्सपायर नगरेको भए तपाईँसँग त्यो साहित्यिक सृजनात्मक सोच त थियो मनमा, त्यो कुनै बेला कुनै दिन उहाँले त्यो तपाईँलाई चाहिँ कथाको लागि लेखको लागि नभनेको भए तपाईँ फेरि साहित्यमा आउनुहुन्थ्यो कि आउनुहुन्थ्यो?
ए त्यो साहित्यमा त म आउँथेँ नै, किनभने त्यो मलाई लागिसकेको थियो एउटा नसा, होइन? र मैले लेखेर थुपारेर पनि राखेको थिएँ, होइन? छाप्न नपाएर के भयो त भनेर मेरो आफ्नो अभिव्यक्ति भनेर जस्तो मैले रेडियो नेपालमा पठाइराखेको थिएँ भनेर भनेको थिएँ नि, त्यसैले म बाहिर आउने कोसिसमा चाहिने म थिएँ, होइन? उसले त्यो छाप्या भए पनि नछाप्या भए पनि आफैले छापेर भए पनि म आउँथे होला, तर तैपनि पहिलो उसले चाहिँ मेरो कथा लिएर गएर त्यहाँ छापिदिन चाहिँ उसले लगाएर मलाई इन्करेज गरे हो।
त्यसबाट चाहिँ तपाईँलाई अब पहिलोचोटि छापिएपछि त एउटा हर्ष हुन्छ नि,
होइन?
छापियो पढे मान्छेले कतिले प्रशंसा गरे होला के भने होला, त्यो भनेपछि उहाँले चाहिँ एउटा ओपनिङ दिनुभयो उहाँले दिनुभयो। अनि तपाईँको रचनाहरूमा तपाईँको साहित्यमा बढी नारीहरूको कुरा आउँछ नि, त्यो नारीको कुरा आउनको पछाडि चाहिँ तपाईँले त्यो भोग्नु भएको जीवन हो कि समाज हो कि अथवा अहिलेको समाज हो?
ए होइन, यस्तो छ, नारी मात्रै भन्ने पनि हुँदैन है, नारी र पुरुषैको मैले लगिरहेको हुन्छु धेरै जसो त्यसमा,
तर न्यायको लागि त नारी न
समाजको पनि हो र अरूको देखेको पनि हो, र त्यो दुईटालाई लिएर विचारबाट चाहिँ मैले आफ्नो अनुभव दिइरहेको हुन्छु, घटना र यिनीहरू चाहिँ नि बाहिरबाट लिन्छु, होइन? अब त्यसलाई उन्नलाई चाहिँ जुन गरेर लगिरहेको हुन्छ नि त्यसमा चाहिँ नि आफ्नो विचार र उसले त्यो पोलिसमा चाहिँ नि अनुभव विचार र अनुभवले जोडेर मैले लेखेको छु, त्यही हो मेरो लेखनको स्टाइल।
त्यो त्यो बेला तपाईँको 7 साल पछाडि अलिकति खुला भयो, होइन? समाज अलिकति समाजलाई हेर्ने दृष्टिकोण, महिलालाई हेर्ने दृष्टिकोणमा अलिकति परिवर्तन आयो। तपाईँ अहिले जन्मिनु भएको भए के हुन्थ्यो होला?
ए म अहिले जन्मिएको भएदेखि चाहिँ नि म रिसर्चपट्टि लाग्थेँ, मलाई रिसर्च गर्ने एकदम ठुलो इच्छा थियो, है?
के रिसर्च, कस्तो रिसर्च?
रिसर्चमा नै म समाजमा नै रिसर्च गर्थेँ, अहिले पनि कसैले गर्दै हुन्थ्यो भने जस्तो लाग्छ है, यो जस्तो अब अहिले मैले एउटा लेखु के भन्ने पनि सोचिरहेको छु, तर अब भ्याउँछु कि भ्याउँदिनँ, अब लेख्दा लेख्दै मऱ्यो भने त सिद्धिहाल्छ भने जस्तो नि लाग्छ है। मैले के चाहिँ सोचिरहेको छु भने हेर्नुहोस् न, समाज र सभ्यता जुन छ नि यो त साथसाथै आएको हो नि, होइन? पहिले सभ्यता आयो, सभ्यताले समाज क्रिएट गर्यो, होइन? तर यो समाज र सभ्यताको साथमा चाहिँ नि नारी र पुरुष सुरुदेखि नै आइराखेका छ, होइन? होइन, अध्यात्मवादको जुन अवस्था छ नि सुरुको फोर्स थ्योरीकै भनौँ, होइन, त्यो बेलाको समाजलाई लिएर आउँदाखेरि चाहिँ नि सर्टेन स्टेजमा फोर्स थ्योरी पछि को स्टेजमा गएर मातृसत्ता आएको थियो, हो कि? जस्तो त्यसको सिम्बल चाहिँ नि हामीहरूले पूजा गर्दाखेरि मातृका पूजा गर्छौ नि, त्यो ठुल्ठुलो पर्वहरूमा, त्यो चाहिँ नि मातृ सत्तालाई चाहिँ नि त्यो संरक्षण दिएर पूजा गरे अब त्यो मातृहरू यस्तो हुन्छ भनेर उनीहरूलाई खुसी पार्नलाई. अब त्यसपछि चाहिँ नि फेरि साथसाथै भन्ने आयो पुरुष इन्ट्री भएर महिला र पुरुष साथै भन्ने भयो होइन. त्यसमा चाहिँ नि फेरि तपाईँको यो मुसलमानी युग आएपछि जस्तो लाग्छ मलाई त्यसपछि चाहिँ नि पुरुष प्रधान भएर गयो होइन. समाज चाहिँ त्यसरी चाहिँ नि जुन वर्गीकृत भएर चाहिँ नि गइराखेको छ नि र सोच विचार त्यहाँको नियम उनीहरू सबै त्यसैको साथमा नै बदलिँदै गइराखेको छ होइन. र त्यसैले मैले भन्नु खोजेँ के भने त्यसको ब्याकग्राउन्ड गरेर आजको समाजलाई त्यहाँ ल्याएर राखेर त्यसको एनालिसिस गरेर समाज कसरी परिवर्तन हुन्छ र कसरी परिवर्तन हुन पर्ने र यसको भन्ने किसिमले एक किसिमको त्यो डेस्क्रिप्सन ल्याएर साहित्यको आधारबाट समाज चेन्ज हुन्छ चेन्ज गर्न सकिन्छ भनेर साहित्यको चाहिँ नि इन्ट्री गरेर समाज र सभ्यतामा साहित्यको इन्ट्री गरेर लैजाने गर्ने हो कि भन्ने पनि एउटा सोचिरहेको छु.
यो महिलाको स्वतन्त्रताका लागि महिलाको भनौँ न हितका लागि स्वतन्त्रताका लागि महिलाले मात्रै सृजना गरे पुग्छ कि पुरुषले पनि गर्नुपर्छ भन्ने लाग्छ.
त्यही त पुरुषले पनि गर्नुपर्ने यो साथसाथै हो. तर यहाँ चाहिँ नि अहिलेसम्म पनि पुरुषहरूले चाहिँ नि अलिकति विरोधै गर्छन् के अहिले पनि त्यो कुरा बुझा
त्यस्तो लाग्छ
बुझेको छैन किन गर्दैनन् धेरै जस्तो त गर्छन् तर ठिकै छ उनीहरूले विरोध गर्दाखेरि पनि त्यहाँ चाहिँ एउटा पोइन्ट उठिरहेको हुन्छ कि कतातिर ध्यान दिनुपर्ने रहेछ त भन्ने हामीलाई है. र त्यसैमा पनि भन्नुहोस् न पहिलेको स्टेजबाट पुरुषहरूले पनि धेरै मेन्टालिटी चेन्ज गरिसकेका छ. अहिलेको हस्बेन्ड र पहिलेको हस्बेन्डलाई हेर्नुहोस् न अरू हेर्नै पर्दैन. त्यो परिवर्तन जुन आइराख्या छ त्यो त समाजले र दुईजनाको इन्टरेक्सनबाट आएको हो नि होइन. त्यसैले अहिले पनि अब भन्नु न अझ नारी स्रष्टाहरू चाहिँ नि असाध्यै कम छ र मलाई जहाँसम्म लाग्छ साहित्यले नै चेन्ज गर्न सकिन्छ किनभने विचार र मन भावना मनको भावनालाई परिवर्तन गर्ने होइन अवस्थाको अवस्था बोध भएर परिवर्तन गर्ने र कहाँ लैजानेर दिशा निर्देशन गर्ने चाहिँ नि तपाईँको साहित्यले होइन विगत प्रेजेन्ट र भविष्य जोडेर गर्न सक्छ. चाहिँ नि दुइटैले गर्नुपर्छ कि कन्सेप्ट भन्नुहोस् न पर्सेप्सनको लागि पुरुषले पनि गर्नुपर्छ र महिलाले पनि र पुरुषले पनि यति सोचिदिनु पर्छ कि हामी साथसाथ हिँड्न पर्ने हो. अहिले यो जुन डिसब्यालेन्स छ नि यसले डिसब्यालेन्सलाई ब्यालेन्समा ल्याउन भन्ने फिलिङ चाहिँ नि हुनुपर्छ र त्यो फिलिङ दिनलाई उनीहरूले पनि कलम चलाइदियो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ.
यसबारेमा पुरुषले त्यति सशक्त कलम चलाएको छैन जस्तो लाग्छ.
कलम चलाउन त अलिअलि त निस्किएका छ है निस्किएका पनि छन् र चलाउँदै पनि छन् तर के छ भने जति हुनुपर्ने हो त्यति चाहिँ नि खुलेर आउन सकेका छैन
महिला
र अझै भनौँ न महिलाहरूले लेखेको उसमा चाहिँ नि अझ भन्छन् पनि के महिलाले लेख्ने भने महिलाले लेख्ने भने त्यही नारीहरूको बारेमा आफ्नो स्वतन्त्रता आफूलाई अधिकार चाहियो भनेर लेख्ने त हो नि भन्नेहरू पनि थुप्रै छन्
है. पुरुष पनि त कतिपय ठाउँमा त पुरुष पनि त स्वतन्त्र हुन सकेका छैन नि त्यो विषयमा नारीहरूले लेख्छ नि लेख्दैन
होइन त्यो पुरुषहरू पनि स्वतन्त्र हुन सकेका छैनन् भन्नेमा यदि तिनीहरूको स्वतन्त्रतालाई नारीले रोकेर राखेको छ भने लेखेको छ तिमीहरूले यसो गर्नु हुँदैन पुरुष र ऊ साथसाथै जानुपर्छ भनेर कि आमाको मुखबाट कि स्वास्नीको मुखबाट कि समाजको मुखबाट बोलाइरहेछ.
नारीले दुईतिरबाट लेख्न सक्छन् भन्ने
सक्छन् किनभनेदेखि भोगिएको त भोग गरेको समाजको भोग चाहिँ त उसैले गरेको छ नि र पुरुष चाहिँ नि त्यहाँ कारण मात्रै हो के त्यो कारण त बुझ्न पर्यो नि उसले लेख्दाखेरि कारण बुझ्न परेन र का माने त्यसमा चाहिँ नि मुख्यको रूपबाट होइन कि कारणको रूपबाट चाहिँ लिएर लेखेका छन् जस्तो अहिले नै सोध्नुहोस् न अहिलेको अवस्थामा त्यो बच्चाहरू छ सात वर्षको आठ नौ वर्षको लड्की केटीहरू चाहिँ बलात्कृत भइरहेछ होइन. अब त्यो हुनलाई त्यो केटीको गल्ती हो होइन नि त के को कमी हो त भनेदेखि एउटा सोच्ने शक्ति र एउटा आफूलाई नियन्त्रण गर्न सक्ने खुबीको कमजोरी हो नि
पुरुषको
हो क्या नि र यो बढ्नुको यस्तो हुने र अर्को कुरा सुन्नुहोस् राति हिँड्नलाई महिलाले किन डराउने र महिला डराउने कसँग डराउने त भने आफै जस्तो एउटा मानव पुरुषको आकारको मानवसँग डराउने मिल्यो त मिलेन राति हिँड्दाखेरि पनि उसलाई अ बेला हुन्छ के हुन्छ कसो हुन्छ कसरी जाने के गर्ने भनेर ऊ तर्सिरहेकी हुन्छ समयको प्रयोग गर्नु पनि किन प्रश्न एउटै छ होइन र त्यो चाहिँ के भने छाडा छोडिएको हुनाले तिनीहरू अलिकति पहिले ऊ भए माने सबै पुरुष त्यही हुन्छ भन्ने पनि छैन होइन तर के भने अलिकति अन्डरस्ट्यान्डिङको खाँचो नारीमा भन्दा अझै पनि पुरुषमा धेरै छ किनभनेदेखि त्यो डिसब्यालेन्सलाई सोसाइटीले ब्यालेन्समा ल्याउनको लागि त्यति मात्रै हो
अनि महिलाको त शत्रु महिला नै हो भन्छ नि जस्तो सासू भयो जेठानी भयो एउटा घरभित्र महिला महिला
त्यो भनेको चाहिँ नि एउटा कुरा म भनौँ जस्तो अघिदेखि मैले कुरा गर्दै ल्याउँदाखेरि पनि त्यो अलिअलि कहीँ झल्किया थियो होइन पुरानो विचार र नयाँ विचारको त्यो सङ्घर्ष हो
कसरी
जस्तो उसले चाहिँ नि आफ्नो एउटा कल्चर समातेर आफ्नो प्रोटेक्सनको लागि अब आफूले चाहिँ नि चल्दै आएको रीतिरिवाजलाई ल्याएर सासु बस्छ बुहारीले चाहिँ नि अलिकति त्यसमा विद्रोह गर्छ किनभने यसलाई अलिकति इन्डिपेन्डेन्ट गर्नुपर्छ यसलाई अलिकति अगाडि बढाउनु पर्छ भन्ने चाहिँ नि बुहारीको हुन्छ र त्यो चाहिँ नि हरेक समाजमा हरेक अवस्थामा त्यो विचारको द्वन्द्वलाई प्रतिनिधित्व गरे मात्रै हो त्यो जसलाई बदल्न पनि सकिन्छ त्यो बदल्ने प्रयास चाहिँ नि उही साहित्यले गर्यो भने हो या चाहिँ नि सम्झाइ बुझाइ के गरेर अब सबैले साहित्य पढेको हुन्छ भन्ने त छैन नपढेकाहरूलाई कसरी गराउने त भने सम्झाइ बुझाइ गराउने होइन
भनेपछि यस्तोको लागि पनि साहित्य नै चाहियो सबभन्दा ठुलो माध्यम चाहिँ साहित्य नै हो
साहित्यले चाहिँ नि दुई चारवटा कुरा गर्छ के मैले चाहिँ नि म साहित्यकार छु भनेर भन्नला होइन साहित्यले के गर्छ भने भावना विचार र अनुभवलाई जोडेर उसले एउटा बाटो देखाउँछ होइन कहाँ जाने त के हो त भने त्यसलाई केलाएर निकालेर यसको यस्तो यस्तो अर्थ हुन सक्छ होइन अहिले भएको यस्तो छ पहिले यस्तो भएको थियो अहिले भएको यस्तो छ र अब जानुपर्ने दिशा यहाँ छ होइन भने त्यो निर्देशन गराउँदै लैजाने डोडाउने होइन र जीवनमा चाहिँ हेर्नुहोस् न जीवन प्राप्त गर्छ उसले हरेक व्यक्तिले तर जीवनलाई डोडाउने केले त भनेदेखि विचार र अनुभवले हो नि र त्यो विचार र अनुभवलाई पर्फेक्ट राख्नु र त्यसलाई उच्च स्तर दिनलाई केले गर्छ त भनेदेखि साहित्यले गर्छ र साहित्यले चाहिँ किन गर्छ भने त्यसले चाहिँ भावनामा छुन्छ मान्छेको भावनामा छुन्छ र एउटा अनुभवको एउटा घटना क्रिएट गरेर एउटा तपाईँले उपमा दिन्छ होइन जसले गर्दाखेरि उसले चाहिँ नि सम्झन सक्छ कि
दिशाबोध गर्छ साहित्यले
त्यो भन्छु म
त्यो दिदी नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदाको एउटा प्रसङ्ग उठाउँ तपाईँ सदस्य सचिव हुनुहुन्थ्यो त्यो बेला र बीचमा चाहिँ के भन्छ पञ्चायतको छाप लागेर तपाईँहरूलाई त्यहाँबाट विरोध पनि गरियो तपाईँहरूले संयुक्त रूपमा राजीनामा पनि गर्नुभयो त्यो के भएको थियो त्यो
यो पञ्चायतको छाप त भनेर पञ्चायतै भनेर चाहिँ त होइन होइन किन होइन भनेदेखि अब त्यो हामी पञ्चायतको नारा लगाउँदै गए पनि होइन होइन तर अब त्यो बेलामा छानेर लगे जुन गभर्मेन्टले छानेर जुन गभर्मेन्टको झन्डा मुनि भन्नुहोस् न थियो त्यसलाई चाहिँ त्यही भने त्यही मात्रै हो र हामीले रिजाइन गर्दा पर्नेको अवस्था के थियो भनेदेखि त्यो ग्राउन्ड चाहिने होइन अरू ठाउँमा क्रान्ति गरेर दिए होइन हामीले चाहिने किन राखिरहने त स्वतन्त्र पार्दैन दिउँ भनेर एउटा ग्राउन्ड दिएको
छोडिदिनु
छोडिदिएको हामीले
अनि तपाईँको कुलपतिले छोड्नु भएन नि
उहाँले, उहाँको त आफ्नै विचार होला, त्यो चाहिँ थाहा छैन। तर हामीहरू चाहिँ यतापट्टि जुन लिड गरेका थियौँ नि हामीहरू थियौँ नि, एक्जिक्युटिभ कमिटीहरू हामी सबैले चाहिँ दिएको, एउटा जोइन्टली नै दिए हो हामीले।
त्यो एकेडेमीमा
चाहिँ वास्तवमा भन्ने हो भने त्यो चाहिँ नि हाम्रो इन्डाइरेक्ट रेभोल्युसन नै थियो छोड्नु, किनभने हामीलाई छोड भन्ने त कहीँबाट थिएन नि, नछोडेर पछि राख्या भए पनि कि छोड भन्ने आदेश आउँथ्यो या के आउँथ्यो होला।
तर छोड्नुपर्छ भन्ने किन लाग्यो,
छोड्नुपर्छ भन्ने किन लाग्यो भने अशान्ति धेरै भयो त्यहाँ होइन, अनि हामीलाई पनि मन त लाग्दैन नि त्यो छाप लगाएर कसैले बोल्नु पर्यो भने होइन, जस्तो पञ्चायतमा चाहिँ नि एपोइन्टमेन्ट त्यत्रा विधि सचिवहरू त्यत्रा गभर्मेन्टका चाहिँ नि कर्मचारीहरू सबै चाहिँ नि यो इन्डिपेन्डेन्सी आइसकेपछि मात्रै भर्ना भएको त त्यो त एउटा इन्स्टिट्युसन त रन गरिरहेको हुन्छ नि होइन, तर त्यसमा छाप लगाउनु त राम्रो हुँदैन नि। तर हामीले के सोच्यौँ भने छाप लगाएर यिनीहरूको छाप लिने यता र उति गर्ने कुरो होइन, र हुन्छ राम्रोसँग चल्छ भनेदेखि अब यसमा हामी किन बसिरहने त भने ल्याओ।
अहिले त धेरै सुनिन्छ नि दिदी, अब अहिले सबै सबै प्राज्ञहरूमा प्रज्ञा प्रतिष्ठानमा पार्टीका मान्छेहरू मात्रै आए, योग्यहरू कम आए भन्ने सुनिन्छ होइन, र हामीले यसो हेर्दा पनि त्यस्तो लाग्छ, यो प्रचलन कतिको दिदीलाई पाच्य लाग्छ?
यसमा मैले सोचेकै छैन, किन सोचेको छैन भनेदेखि हामीहरूको एउटा कल्चर पनि भइसकेको छ कि, सायद हामीले बुझेर हो या नबुझेर हो भन्ने चलन चाहिँ नि छ कि, जहिले पनि आरोप लगाउने चाहिँ नि त्यो चलन छ होइन। अब के त एउटा सिस्टमको गभर्मेन्ट भएको बेलामा त्यो चाहिँ नि अर्को किसिमको प्राज्ञहरू के बुद्धिजीवी हुँदैन भन्ने त छैन नि, पार्टीभित्रमा बुद्धिजीवी पनि त हुन सक्छ नि होइन, त्यो चाहिँ नि फिल्ड बेग्लै हो अर्कै हो। तर के भने त्यो अन्डरस्ट्यान्डिङको खाँचो जस्तो पनि लाग्छ मलाई,
जस्तो छाप लगाइन्छ नि अब पुराना पञ्चायतको बेलाका साहित्यकारहरू अथवा विद्वानहरूलाई अब अहिले स्थान दिँदैन किनभने त्यो पञ्चायतको भनिन्छ, अब काङ्ग्रेसको पाली आयो भने काङ्ग्रेसका मान्छे मात्रै छानेर ल्याइन्छ, त्यो काङ्ग्रेसको विचार राख्ने मान्छेहरू एमाले माओवादीको हुँदा त्यस्तै राखिन्छ, यस्तो यो प्राज्ञिकतामा पनि यस्तो विभाजन हुनुहुन्छ दिदी?
यो त अवश्य हुँदैन, किनभने प्राज्ञ भनेर छान्ने हो भने त्यसको क्राइटेरिया प्राज्ञमा नै हुनुपर्छ होइन, पार्टीको रङ चाहिँ नि हुनु हुँदैन त्यो चाहिँ त हो, तर अब पार्टीभित्र नै पनि प्राज्ञहरू छैन भन्न पनि मिल्दैन होइन, र यो चाहिँ नि अब देश चलाउनेहरूको मात्रै हो, देश चलाउनु पनि त विभिन्न पार्टी भएरै चलाइरहेको छ नि त होइन, अब त्यो पनि नहुनुपर्ने हो त्यसपछि त
त्यो राजनीतिमा नलाग्ने मान्छे त आउने मौका नपाउने पनि त, अवसरै नपाउने पनि त होइन,
होइन हुन नहुने त हो कति छ कति होइन, तर भइराखेको छ नि त त्यसमा केही न केहीको खाँचो चाहिँ छ,
त्यस्तो हुनु हुँदैन भन्ने चाहिँ दिदीलाई, तर भइरहेको छ,
भइराखेको छ होइन, प्राज्ञ चाहिने भनेपछि विद्वानै हुनुपर्छ भन्ने पनि हो होइन, र विद्वान जुनसुकै पार्टीमा पनि हुन सक्छ त्यो त नहुन सक्ने भन्ने छैन, र यसमा चाहिँ नि अलिकति सोच विचार गरेर भन्ने कुरा मात्रै हो यो,
भनेपछि यो सामान्य कुरा हो,
सामान्य कुरा हो, यो चलिराख्छ, यो चाहिँ नि भइराख्छ, अब के हो भने।
हवस् दिदी, खसखस.com को लागि समय दिनुभयो, यसको लागि दिदी धेरै धेरै धन्यवाद,
यहाँलाई पनि धेरै धेरै धन्यवाद।